आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
श्रोता मित्र, आज पनि तपाई सबैलाई यो पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको कार्यक्रममा हार्दिक स्वागत छ। नमस्कार अनि जय मसीह। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यहोशु 2 र 3 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहोशु 2 अध्यायमा हामी मुख्य विषयको रूपमा देख्छौ रहाबसँग जासुसीहरूको सम्पर्क। यहाँ हामीलाई त्यस स्त्रीको परिचय गराइएको छ जो अति नै बेइमान खराब नियतको चरित्रको हुन्। तिनी बेस्या व्यवसायका काम गर्ने स्त्री थिइन् र तिनको नाम रहाब हो। अति नै उल्लेखनीय तथ्य यो हो कि नयाँ नियममा तिनको नाउँ ती व्यक्तिहरूसँग सूचीमा राखिएको छ जो आम तवरमा विश्वासको वीरहरू भनिन्दछ। हिब्रू 11:31 पदमा भनिएको छ, विश्वासैद्वारा जासुसहरूलाई मैत्रिक सत्कार गरेकी हुनाले विश्वास नगर्नेहरूको साथमा रहाब बेस्या मरिनन्। हिब्रू 11 अध्याय विश्वासको वीरहरूको रेकर्डको रूपमा सोच्न मन पराउँदैन, किनभने त्यसले मानवतामाथि जोड़को व्यक्त गर्दछ। म विश्वासमाथि जोड़को लगाउन मन पराउँछु। अनि अर्को चकित पार्ने उक्साउने तथ्य यो हो कि रहाब नयाँ नियममा ख्रिष्टको वंशावलीमा उल्लेख छ। त कसरी तिनले ख्रिष्टको वंशावलीमा आफूलाई राख्न सफल भइन्? तिनी त्यहाँ विश्वासद्वारा प्रवेश गरिन्। आउनुहोस् 2 अध्याय 1 पद हेर्दै अगाडि बढ़ौं। तब नुनका छोरा यहोशूले सितिमबाट 2 जना जासुसहरूलाई गोप्य तवरले पठाएर भने, त्यस मुलुक र विशेष गरी यरियोको भेद लिएर आओ। तिनीहरू गए र रहाब नाउँ भएको एक बेस्याको घरमा आइपुगे र त्यही बास बसे। यहाँ यो कुराको ध्यान दिनुहोस्, त्यहाँ 2 जना जासुसीहरू पठाइए। तपाई सोच्नु होला यो अर्को भूल हो। पहिले चाहिँ तिनीहरूले जासुसहरू पठाइएका थिए यो कुरा देख्नलाई कि तिनीहरू त्यस मुलुकलाई लिन सक्थे या सक्दैनथे। अहिले यी जासुसीहरूलाई पठाइएको छ त्यस मुलुकलाई लिन सक्छन् या सक्दैनन् त्यो कुरा देख्नलाई होइन, तर त्यस प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न उक्तम तरिका वा मार्गको पत्ता लगाउन। हेर्नुहोस् त, उद्देश्य पूर्ण रूपमा भिन्नै छ, अलगै छ। यरियोको नागरिक रहाबले आफ्नो घरको ढोका जासुसीहरूको लागि खोलिदिन्छन्। 2-7 पदमा भनिएको छ, अनि कसैले यरियोको राजालाई यसो भनिदियो, हेर्नुहोस्, इसरायलकी वंशका मानिसहरू यस देशको भेद लिनलाई आज राति यतातिर आएका छन्। यसर्थ यरियोको राजाले रहाब कहाँ हुकुम पठाए, त कहाँ आएर तेरो घरमा पस्ने मान्छेहरूलाई निकालिले, किनकि सारा देशको भेद लिनलाई तिनीहरू आएका छन्। तर त्यस स्त्रीले ती 2 मानिसहरूलाई लगेर लुकाएकी थिए। त्यसले भने, हो, ती मानिसहरू म कहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् मलाई थाहा भएन। साँझ पख सहरको मूल ढोका बन्द गरिने बेलामा तिनीहरू निस्किएर गए। ती मानिसहरू कता गए मलाई थाहा छैन। झट्टै तिनीहरूका पछि गयो भने तिनीहरूलाई भेटाउने छौ। तर त्यसले तिनीहरूलाई माथि कौशीमा लगेकी थिए र कौशीमा त्यसले मिलाएर राखेकी सनका डाँठहरू मुनि तिनीहरूलाई लुकाइराखेकी थिए। खेद्ने मानिसहरू चाहिँ तिनीहरूलाई खेद्दै यर्दनको जघारहरू पुग्ने बाटोतिर लागे। तिनीहरूलाई खेद्नेहरू बाहिर निस्कने बित्तिकै सरको मूल ढोका बन्द भयो। मित्र, तिनले यी मानिसहरूलाई बचाउन आफ्नो राजालाई सोझै झुट बोलिदिइन्। यसो गर्ने काममा तिनले वास्तवमा आफैलाई र आफ्नो जीवनलाई जोखिममा हालिरहेकी थिइन्। अहिले किन तिनले यसरी जोखिममा हालिन् त आफ्नो जीवनलाई? तिनले यो गर्नुपर्ने थिएन। उही समयमा तिनी देह व्यापारमा संलग्न थिइन् र तिनको पेसा नै देह व्यापार थियो र तिनी कहाँ कोही पनि जान्थे र जान्छन्। किन तिनले यी जासुसहरूलाई बचाउन आफ्नै मानिसहरूसँग झुट बोलिन्? यस प्रश्नको उत्तर हामीले देख्न भन्दा पहिले म अर्को प्रश्न उठाउन चाहन्छु। के रहाबको क्रिया वा व्यवहारको माप गर्न क्षमा गर्न सम्भव छ, मुनासिब छ? शास्त्रले यस तथ्यमा अति नै स्पष्ट गर्दछ कि हामी परमेश्वरको सन्तानहरूको नाताले अधिकारीहरूको र हामीमाथि शासन गर्ने अख्तियारवालाहरूको आज्ञा पालन गर्नुपर्छ। राहाबले निश्चय नै त्यो गरिनन्। मलाई लाग्दैन कि यो अनुभव पछि केही समय नभएसम्म हामी उसलाई परमेश्वरको सन्तान भन्न सक्छौ। यो एक स्पष्टीकरण हो, तर उही समयमा त्यहाँ अर्को स्पष्टीकरण छ कि जुन म विचार गर्दछु कि आज हाम्रो निम्ति अर्थपूर्ण छ। विश्वासीले अधिकारीहरू र हामीमाथि शासन गर्ने अख्तियारवालाहरूको निश्चय नै आज्ञा पालन गर्नुपर्छ। कुनै क्रिश्चियन देशमा नियम व्यवस्था र संविधानको पालन गर्ने नागरिक हुनुपर्छ। हामी सबै क्रिश्चियनहरू देशको नियम कानून व्यवस्था संविधानको पालन गर्ने नागरिक हुनुपर्छ। तर जब देशको व्यवस्था परमेश्वरको इच्छासँग विरोधमा आउँछ तब क्रिश्चियनसँग कुनै अर्को चुनाव गर्ने कुरा छैन, तर परमेश्वरको आज्ञाको पालन गर्नुपर्छ। अर्को शब्दमा विश्वासीहरूले देशको नियम कानून र संविधानको पूर्ण रूपमा निष्ठापूर्वक पालन गर्नु परे तापनि यदि उसको विश्वासको विरूद्धमा आउने व्यवस्था छ वा उसको र परमेश्वरको बीच अवरोध खड़ा गर्ने व्यवस्था छ भने त्यसको पालन गर्न आवश्यक छैन, बरु परमेश्वरको आज्ञाहरूको पालन गर्नुपर्दछ। यो नै पत्रुस र युहन्नाको अनुभव थियो जब अधिकारीहरूले ख्रिष्टको निम्ति तिनीहरूका गवाइदिने काममा तिनीहरूलाई शान्त गराउन वा रोक्न प्रयत्न गरेथे। प्रेरित चार अध्याय 19-20 पदमा भनिएको छ, तर पत्रुस र युहन्नाले ती अधिकारीहरूलाई भने, कुन कुरा ठिक हो, तपाईहरूको कुरा सुन्नु कि परमेश्वरको? सो तपाईहरूले नै विचार गर्नुहोस्, किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्दै सक्दैनौ। मित्र, आज विश्वासीहरूले मानिसको वचन भन्दा परमेश्वरको वचनको आज्ञा पालन गर्नुपर्दछ। त्यही नै हामी परमेश्वरको सन्तानको नाताले हाम्रो मनोवृत्ति हाम्रो आदत हुनुपर्छ। अहिले राहाबले हाम्रो यो पहिलो प्रश्नको उत्तर दिन्छन्, किन तिनले शत्रुहरूलाई बचाउन झुट बोलिन्। पद 8-9 भनिएको छ, ती जासुसीहरू सुत्न अघि माथि कौशीमा त्यो स्त्री उक्लेर आई र त्यसले ती मानिसहरूलाई भने, मलाई थाहा छ यो देश परमप्रभुले तपाईहरूलाई दिनुभएको छ र हामीहरूको बीच तपाईहरूको कारण आतंक फैलिएको छ र यहाँका बासिन्दाहरू तपाईहरूको भयले काम्न थालेका छन्। मित्र, तिनले यहाँ त्यस समयमा कनानीहरूलाई वा कनानीहरूको सोचाईको अन्तर्दृष्टि दिन्छन्। यो खबर बाहिर निस्किगएको छ र फैलिसकेको छ कि ठूलो संख्यामा मानिसहरू त्यस मुलुकमा आइरहेका छन्। तिनीहरू विश्वास गर्छन् कि तिनीहरूले त्यस मुलुकलाई लिइरहेका छन्। त्यहाँका बासिन्दाहरू बीच आतंक फैलिएको छ र तिनीहरू सबै डराएका छन्। यही नै रिपोर्ट राहाबले ती जासुसीहरूलाई दिन्छन्। म अनुमान गर्छु कि तिनी तमाम मानिसहरूको बातचितको प्राप्त गर्ने स्थानमा वा त्यसलाई संकलन गर्ने स्थानमा थिइन् र इसरायलीहरूले अग्रतिको कारण तिनले आफ्ना सारा मानिसहरू त्रासित भएका डराएका देख्न सके। 10 पदमा भनिएको छ, तपाईहरू मिश्र देशबाट निस्केर आउनुहुँदा तपाईहरूको सामुन्ने परमेश्वरले लाल समुद्रको पानी सुकाइदिनु भएको र यर्दन पारीका एमोरीहरूका दुवै राजा सिहोन र ओगलाई तपाईहरूले नाश गर्नुभएको पनि हामीहरूले सुनेका छौं। यो कुराको ध्यान दिनुहोस्, हामीले सुन्यौं तपाईहरूको सामुन्ने परमेश्वरले लाल समुद्रको पानी सुकाइदिनु भएको। ओ, यो कति समय पहिले भएको थियो। त्यो यर्दन नदीमा आइपुग्नुभन्दा करिब 40 वर्ष पहिले भएको थियो। ती 40 वर्ष अवधिमा परमेश्वरले उहाँका फर्की आउन पर्याप्त अवसर दिनुभएको थियो। त्यो हामी कसरी जान्दछौ? किनभने परमेश्वरले अब्राहमलाई उत्पत्ति 15:16 पदमा भन्नुभयो, उसको सन्तानहरू अर्को देशमा 400 वर्षसम्म प्रवासी हुनेछन्, यसपछि 4 पुस्तामा तिनीहरू फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भएको छैन। त्यो चाहिँ यो भन्दा करिब 420 वर्ष पहिलेको कुरा थियो। अर्को शब्दमा परमेश्वरले कनानका मानिसहरूलाई 420 वर्ष उहाँ कहाँ फर्किने वा नफर्किने त्यो निर्णय गर्न समय दिनुभएको थियो। आलोचकहरू भन्दछन् कि पुरानो नियमको परमेश्वर अति नै क्रूर अति नै निर्दयी हुनुहुन्थ्यो। मित्र, जबकि परमेश्वरले तिनीहरूलाई 420 वर्षसम्म पश्चाताप गर्ने र उहाँ कहाँ फर्किने समय दिनुभएकोले मेरो विचारमा यो अति नै लामो पर्याप्त समय हो। तर परमेश्वरले अरू 40 वर्ष समय बढ़ाइदिनुभयो र त्यो देखाउनुभयो कि उहाँले आफ्नो जनहरूलाई मिश्रबाट छुटकारा गर्नुभएर आफैले प्रकट गर्नुभएको थियो, सो तिनीहरूले सुने। मित्र, परमेश्वरले ती मानिसहरूको नष्ट गर्नु भएन जसले उहाँको बारेमा सुनेका थिएनन्। उहाँले तिनीहरूलाई उहाँका आउने पर्याप्त अवसर दिनुभएको थियो। आलोचकहरूको निम्ति मेरो यो प्रश्न छ, त्यो भन्दा धेरै परमेश्वरले तिनीहरूलाई कति समय दिएको तपाईहरू चाहनुहुन्छ त? कति अवसर दिएको तपाईहरू चाहनुहुन्छ त? 420 वर्षसम्म के पर्याप्त थिएन र? नयाँ नियममा परमेश्वर बदलिनु भएको छैन। उहाँले स्पष्ट बनाउनु भयो कि जसले ख्रिस्टलाई इन्कार गर्छ त्यो नर्कमा जानेछ। के यसले यो कुरा नर्कको अस्तित्वको विश्वास नगर्ने यस सभ्य भनिने समाजमा सुन्नुहुँदा तपाईँलाई आश्चर्य उत्पन्न गराउँछ? जब न्याय खस्छ, दण्ड खस्छ, मलाई यो कुराको निश्चय छ कि त्यहाँ कोही कोमल हृदय भएका बुद्धिजीवी हुँ भन्ने व्यक्तिहरू कठोर नर्कीय दण्डको भागीदार भएर एक छेउमा हुनेछन्, जसले भन्नेछन् उहाँले हामीलाई धेरै मौका वा समय दिनुपर्ने थियो। धेरै समय मेरो मित्र करिब 2000 वर्ष बितिसके। परमेश्वर धीरजी र धैर्य गरिरहनु भएको छ। उहाँ रिसमा धीमा हुनुहुन्छ, उहाँ कृपालु हुनुहुन्छ। हामीले अब कति लामो समय उहाँले हामीलाई दिएको तपाईँ चाहनुहुन्छ? उहाँले संसारलाई ख्रिस्ट कहाँ फर्किने प्रस्ताव गर्न पर्याप्त समय दिनुभएको छ। मित्र, त्यो राहाब वेश्याले ती जासुसीहरूलाई भनिन् हामीले सुन्यौं, अनि प्रतिक्रियाको ध्यान दिनुहोस्। 11 पदमा भनिएको छ, 11 पदमा, यो सुन्ने बित्तिकै हामी व्याकुल बन्यौं र तपाईँहरूको कारण हामीहरू कसैमा साहस रहेन, किनकि परमप्रभु तपाईँहरूका परमेश्वर नै माथि स्वर्गीयमा र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ। मित्र, तिनीहरूले केवल यो कुरा सुनेका मात्र थिएनन्, तर तिनीहरूले थाहा पाएका थिए कि यो सत्य वास्तविक कुरा थियो, तर पनि तिनीहरू परमेश्वर कहाँ फर्किनन्। आज त्यहाँ थुप्रै मानिसहरू छन् जो येशु मर्नुभयो, पापको लागि दफनाइनुभयो र मृत्युबाट फेरि ब्युति उठ्नुभयो भन्ने ऐतिहासिक तथ्यको जान्दछन्, तर तिनी उद्धार पाएका छैनन्। मित्र, तपाईँलाई केले उद्धार दिन्छ? उद्धार तपाईँले उहाँलाई आफ्नो व्यक्तिगत उद्धारकर्ताको रूपमा विश्वास गरेर पाउनुहुन्छ। यो चाहिँ उहाँसँग व्यक्तिगत सम्बन्ध गाँस्नु हो। राहाबले त्यति मात्र भनिन्, 12-14 पदमा भन्छन्, यसकारण अब म तपाईँहरूलाई विन्ती गर्दछु कि मैले तपाईँहरूमाथि दया देखाएकी हुनाले मसँग परमप्रभुको शपथ खानुहोस्, मेरो परिवारप्रति पनि दया देखाउनुहुनेछ। मलाई एउटा निश्चित चिन्ह दिनुहोस् कि तपाईँहरूले मेरो आमा र बाबु, मेरो दाजुभाइ र दिदी बहिनीहरू र तिनीहरूका जो जति छन् सबैलाई जीवित राखेर हाम्रो जीवनलाई मृत्युबाट बचाउनुहुनेछ। ती मानिसहरूले त्यसलाई आश्वासन दिए, तिमीहरूका प्राणको सट्टा हाम्रो प्राण, हाम्रो यो काम कसैलाई भनिनौ भने परमप्रभुले हामीलाई यो देश दिनुभएपछि तिमीसँग हामी दया र विश्वासपूर्वक व्यवहार गर्नेछौ। मित्र, तिनले विश्वास मात्र गरिनन्, तर तिनले आफ्नो त्यो विश्वास व्यावहारिक रूपमा कामद्वारा देखाइरहेकी छिन्। यही नै जासुसी शत्रुहरूलाई सुरक्षा गर्न र जोखिममा आफ्नो जीवन हाल्ने तिनको कारण हो। तिनले सुनिन्, विश्वास गरिन् र आफ्नो विश्वासमाथि व्यावहारिक रूपमा काम गरिन्। यो नै उद्धार हो। जब तपाईँ सुसमाचार सुन्नुहुन्छ जुन येशूले तपाईँको निम्ति क्रूसमा गर्नुभएको छ, तपाईँ यसलाई केवल ऐतिहासिक तथ्यको रूपमा विश्वास मात्र गर्नुहुँदैन, तर तपाईँ स्वयंले ख्रिस्टलाई विश्वास गर्नै पर्छ। यसरी यस स्त्रीले यस तथ्यमा विश्वास गरिन् कि परमेश्वरले तिनीहरूलाई त्यो मुलुक दिइरहनु भएको छ। तिनी जीवित र सत्य परमेश्वर अनि एकमात्र परमेश्वर कहाँ फर्किआइन्। हेब्रू 11 अध्यायको 31 पदमा भनिएको छ, विश्वास नगर्नेहरूका साथमा राहाब वेश्या मरिनन्। ती जासुसीहरूले यरिहोको आक्रमण गर्दा राहाबका सम्पूर्ण परिवारहरूको बचाउने प्रतिज्ञा गर्छन्, र निम्न पदहरूमा हामी देख्छौ, त्यस राहाबले ती जासुसहरूलाई झ्यालबाट तल डोरीले अनि डोरीको भरले ओह्राली र डाँडाहरूमा गएर त्यहाँ खेद्नेहरू नफर्कुन्जेलसम्म 3 दिनसम्म छिपिने सल्लाह दिन। अनि 17-18 पदमा भनिएको छ, यी मानिसहरूले त्यसलाई भने, तिमीले हामीलाई खान लगाएको शपथ ती कुरा नभएमा हामीमाथि लागू हुने छैन। हामी यस देशमा आउँदा जुन झ्यालबाट तिमीले हामीलाई ओह्रालेकी छौ, त्यही झ्यालमा त्यो रातो डोरी बाँधिराख्नुपर्छ र तिम्रा बाबु, आमा, दाजुभाइ र तिम्रा बाबुका सारा घरानालाई घरभित्र भेला गरेर राख्नुपर्छ। मित्र, यदि यरिहोको शहरको राजा परमेश्वर कहाँ फर्के, तिनी पनि बाँच्ने थिए। वास्तवमा सम्पूर्ण शहरका मानिसहरू बचाइने थिए यदि तिनीहरूले परमेश्वरमा विश्वास गरेका भए। यसपछि हामी यस अध्यायको अन्तिम पदमा देख्नेछौ, जहाँ हामी देख्छौ जासुसीहरूको रिपोर्ट 22-24 पदमा भनिएको छ, तिनीहरू गए र डाँडामा पुगे र खेद्नेहरू नफर्कुन्जेल 3 दिनसम्म त्यही बसे। खेद्ने आउनेहरूले सम्पूर्ण बाटोभरि खोजे, तर तिनीहरूलाई फेला पार्न सकेनन्। तब ती दुईजना फर्केर पहाड़बाट ओर्ले र पारिपट्टि नुनका छोरा यहोशु कहाँ आए र तिनीहरूलाई परिआएका सबै कुरा सविस्तार सुनाए। तिनीहरूले यहोशुलाई भने, साँच्ची नै परमप्रभुले त्यो सम्पूर्ण देश हाम्रो हातमा दिनुभएको छ। हाम्रो कारणले गर्दा त्यहाँका नागरिकहरूका बीचमा आतंक फैलिएको छ। मित्र, हेर्नुहोस् त, ती जासुसीहरूको रिपोर्टले ती जासुसहरूको रिपोर्टबाट बिल्कुलै अलग्गै वा बेग्लै खालको थियो। जो 40 वर्षपछि जासुस लिन त्यहाँ गए थिए, तिनीहरू अहिले त्यस मुलुकमा जानेछन् या जाने छैनन् त्यो प्रश्न होइन, तिनीहरू त्यहाँ गइरहेका छन्। त्यहाँका नागरिकहरू हंसले ठाउँ छोड़िसकेको छ, आतंकले तिनीहरूको बीचमा स्थान लिइरहेको छ। यो जानकारी ती जासुसहरूले बेसिया र हाबबाट पाएका थिए। यसपछि हामी तुरन्तै तीन अध्यायतिर लागिहालौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौं यर्दन नदी तिनीहरू तर्दछन्। इसरायलीहरूले विश्वासको सम्बन्धमा यर्दन नदी पार गरी प्रतिज्ञाको मुलुकमा प्रवेश गर्ने काम अति नै मुख्य र ठूलो मोड़ थियो। झण्डै 40 वर्ष पहिले इसरायलका सन्तानहरूले उही किसिमको संकष्टको सामना गरेका थिए, तर तिनीहरू असफल रहेका थिए। लाल समुद्र तरेर सिनाईको उजाड स्थानमा आउन केही विश्वासको आवश्यक थियो, तर यर्दन नदी तरेर कनानको मुलुकमा घुस्नु, प्रवेश गर्नु अझ धेरै विश्वासको आवश्यकता थियो। किनभने एकपल्ट यर्दन नदी तरिसकेपछि भाग्ने कुनै सम्भावना थिएन। एकपल्ट त्यस मुलुकमा प्रवेश गरिसकेपछि तिनीहरूले आफ्नो सैनिकहरूसँग शत्रुहरूको रथहरूको ठूलो ठूलो पर्खालले घेरेका सरहरूको सामना गर्नुपर्ने थियो, अनि सम्पूर्ण इसरायलीहरूले सँगै यो कदमको परमेश्वरप्रति पूर्ण समर्पणमा उठाए। तीन अध्याय एकदेखि चार पदमा भनिएको छ, यहोशु बिहान सबेरै उठे र तिनी र सबै इसरायलीहरू सितिम छोडेर यर्दनमा आए, जहाँ पारी तर्नभन्दा पहिले तिनीहरू बास बसे। तीन दिनपछि अफिसरहरू छाउनीका बीचबीच गए र मानिसहरूलाई यसो भनेर आज्ञा गरे, जब तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको करारको सन्दुक र त्यो बोकेर लैजाने पुजारीहरू र लेबीहरूलाई देख्दछौ, तब तिमीहरू आफ्नो ठाउँ छोडेर त्यसको पछि लाग। मित्र, परमेश्वरले यहोशूलाई र इसरायलका सन्तानहरूलाई यर्दन नदी पार गर्न आज्ञा गर्नुभयो। जब तिनीहरू यर्दन नदी तरे, यो तिनीहरूको लाल समुद्र तर्ने कामबाट बिल्कुलै भिन्नै अलग कुरा थियो। जब तिनीहरूले लाल समुद्र तरे, मूसा समुद्रमा गएर यसलाई आफ्नो लौरोले हिर्काए। त्यस रात समुद्रको पानी दुई भागमा विभाजित भयो। तर जब तिनीहरूले यर्दन नदी पार गरे, त्यो वास्तवमा अझ ठूलो आश्चर्यकर्म थियो। यो बाढ़को विकासको वा बाढ़ उड्लने अवस्थाको थियो। र जब तिनीहरूको पैताला यर्दन नदीमा पर्यो, त्यही बेला माथिदेखि बगेर आउने यर्दनको पानी थामिने थियो र रास लागेर अडिरहने थियो। अमित्र, उही समयमा केही नयाँ कुरा पनि यसमा थपिएको छ। सन्दुक इसरायलको मानिसहरूको 3000 फिट जति अगाडि लानुपर्ने थियो, अनि यो सन्दुक पुजारीहरूद्वारा बोकिन्दथ्यो। यो यर्दन नदीको किनारमा आएर त्यहाँ उभिएका हुन्थे। पद 15 भनिएको छ, कटनीको अवधिभरि यर्दनमा बाढ़ी आइरहन्छ, तापनि सन्दुक बोक्ने पुजारीहरू यर्दनमा आइपुगेर तिनीहरूका खुट्टाले किनारको पानीमा छुने बित्तिकै। मित्र, यो अति नै ठूलो आश्चर्यकर्म हो। शास्त्रमा यस बेला वर्षाको सिजन थियो र यर्दन नदीमा पूरा बाढ़को अवस्था थियो। यो सम्भव छ कि यर्दन नदीको पारी पश्चिमपट्टि बस्ने मानिसहरूले सोचे होला, इसरायलीहरूले नदी पार गर्न वा तर्न थुप्रै दिन थुप्रै हप्ताहरू लाग्नेछ। तिनीहरूले सम्भवत यो पनि सोचे होला त्यहाँ तत्कालै खतरा थिएन तिनीहरूको, र उही समयमा तिनीहरूमध्ये कोही कोहीसँग भित्रभित्रै डराएका थिए। यो कुराको थाहा पाउँदै कि 40 वर्ष पहिले यी मानिसहरूले लाल समुद्र अद्भुत तरिकाले तरेका थिए। 16-17 पदमा भनिएको छ, किनारको पानीमा छुने बित्तिकै माथिबाट आएको पानी धेरै पर सार्तनको नजिक आदम भनिने शहर नेरै थामिएर एउटा रास भएर अड्यो, र अरब्बाको समुद्र अर्थात खास समुद्रमा बगेर जाने पूर्ण रूपले काटिएर सुक्यो। यसर्थ मानिसहरू यरियोको पारीबाट पार तरे। सारा इसरायलीहरू उभानो जमिन माथिबाट तरेर त्यस जातिका सबै मानिसहरू यर्दन पार नगरुन्जेलसम्म परमप्रभुका करारको सन्दुक बोक्ने पुजारीहरू यर्दनको बीचमा उभानो जमिनमा स्थिर भई खड़ा रहे। यो कुराको याद राख्नुहोस् कि करारको सन्दुक बोक्ने पुजारीहरू यर्दनको बीचमा उभानो जमिनमा स्थिर भई खड़ा भइरहे। जबसम्म इसरायलका सन्तानहरूले यर्दन पार नगरुन्जेल वा पार गरिसकेका थिएनन्, इसरायलीहरूले यरियोको वारीबाट पार तरे, तर माथिबाट आएको पानी आदम सहर नेरै थामिएर एउटा रास भएर अड्यो। अहिले मित्र, कसैले पनि यो आदमको सहरको स्थान तय गर्न सकेको छैन, त्यो कहाँ छ भन्ने कुरा। यो सहरको अर्थ के हो त? यो नै सहर हो जुनबाट हामी सबै आयौं। यो यस अर्थमा कि आदम
सम्पूर्ण मानव जातिको पिता हुन् र आदमबाट नै सम्पूर्ण मानिसमा मृत्यु आयो। जुन कुरा यर्दन नदीमा भइरहेको थियो क्रुसमा येशूको काम र उहाँको मृत्यु अनि पुनरुत्थानको प्रतिनिधित्व गर्दथ्यो। यो लगभग 2000 वर्षदेखि तपाईँ र म कहाँसम्म मात्र पुगेको थिएन, तर उही समयमा यो पछाडि आदमतिर र मानव परिवारको आरम्भ र शुरूआततिर पनि पुग्यो। यही नै यहाँ हामीसँग तस्विर छ। अहिले पुरानो नियममा सन्दुक प्रभु येशू ख्रिष्टको एक उक्तम रूपक दिइएको हो। उजाड स्थानको यात्रामा करिब 40 वर्ष इसरायलको शिविर वा क्याम्पको अति नै केन्द्र कुरा मुटु नै थियो। त्यो हरेक रात जब तिनीहरू क्याम्प वा शिविरमा आउँदथे सम्पूर्ण इसरायलका 12 कुलहरू समुद्रको वार पार शिविरमा बस्थे। तर अहिले सर्वप्रथम ख्रिष्टको प्रतीक गर्ने सन्दुक यर्दन नदीमा अघि अघि जान्छ र यो सबभन्दा पहिलो प्रवेश गर्दछ। मित्र, पहिले नै बताइसकिएको छ कि ख्रिष्ट हामीभन्दा अघि मृत्युमा जानुहुन्छ अनि निश्चय नै उहाँ हामीसँग जीवनमा पनि जानुहुन्छ। जब हामी यस संसारमा भएर अगाडि बढ्छौ उहाँ हामीसँग हुनुहुन्छ, तर उहाँ हाम्रो अघि मृत्युमा जानुभयो र जब हाम्रो प्रभु मृत्युमा प्रवेश गर्नुभयो उहाँ तपाईँ र मेरो निम्ति यसमा प्रवेश गर्न भयो ताकि हामी जीवन पाउन सकौं। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।